بہت سارے موضوعات ظاہر جمع ہو گئے ہیں اس مدت کے اندر، اور پہلا سوال جو ہے وہ بہت امپورٹنٹ ایک پوائنٹ ہے جس کو ظاہر کے ڈسکس کیا جانا چاہیے، اور وہ ہے ترکی کے الیکشن کے حوالے سے. ترکی کے الیکشن اور اس میں اردوغان کا دوبارہ جیت جانا اس خطے کے حالات میں کیا تبدیلی لائے گا. اچھا ہم جانتے ہیں کہ جو اردوغان کی شخصیت ہے اور ہر پولیٹیشین کی، کوئی بھی پولیٹیشین سوائے دنیا میں حق کے اوپر باقی رہنے والی چند شخصیتوں کی، پولیٹیشین کوئی بھی 100% صحیح نہیں ہو سکتا. لہٰذا مثال کے طور پر کوئی یہ کہیں کہ یہ اردوغان دے یہ فور یہ ایسا ہے مثلا، جو نعرے ہمارے یہاں لگنا شروع ہو جاتے ہیں، ہم تو وہ لوگ ہیں جو ضیاء الحق کے لیے مرد مومن مرد حق لگاتے تھے، تو اردوغان کیا چیز ہے بیچارہ، اس کے لیے بھی لگا لیں گے کوئی نہ کوئی نعرہ، تو بہت سارے نعرے لگانا شروع کر دیتے ہیں. لیکن حقیقت یہ ہے کہ بہرحال ایک مکس ہوتا ہے شخصیت کے اندر. اس کے اندر ایک اچھی بات یہ ہے کہ اس نے بہرحال کسی حد تک امریکنز کا کہیں نہ کہیں مقابلہ کیا ہے. لیکن بہرحال ہمیں سوچنا پڑے گا کہ یہ وہی ہے جس نے بہرحال آئی ایس کا بھی ساتھ دیا ہے، یہ وہی ہے جو قلعہ بازیاں کھانے میں دیر نہیں لگاتا، کچھ دیر تک اس روس سے لڑتا رہا، پھر اچانک روس کو ایکسیپٹ کر کے بیٹھ گیا. اور جو اس کا ڈرامہ تھا بغاوت والا، اور اس ڈرامے کے بعد جو اس نے وہاں پہ ظلم کیا وہ سب لوگوں کے سامنے، لیکن بہرحال اس کے اندر کچھ پازیٹیو چیزیں ہیں. الیکشن میں اس کا دوبارہ آنا میرا اپنے خیال ہے نگیٹو نہیں ہے، میرا اپنے خیال ہے پازیٹیو ہے، اور کم سے کم پازیٹیو اس لحاظ سے ہے کہ کچھ طاقتیں ریجن میں اسٹیبلش ہوں کہ جو امریکہ کی اس ہیجمونی کو اور اس برتری کو کہیں نہ کہیں چیلنج کرنے کے موڈ میں ہوں. اینٹی امریکن بلاک بہرحال کہیں نہ کہیں طاقت پکڑ رہا ہے اس آدمی کے یہاں پر آنے سے، لیکن بہرحال اس کے خطرات موجود ہیں، اس شخص کے بھی خطرات موجود ہیں. کم سے کم ٹرکی کے اندر ایک بہت بڑا خطرہ ہے، وہ یہ کہ کیا مطلب کیا ایک اور ڈکٹیٹر آنے والا ہے ٹرکی کے اندر، چونکہ جو اٹھان رہی ہے ان کی چند مہینوں کے اندر، آخری چند مہینوں میں، وہ کوئی بہت پازیٹیو اٹھان نہیں تھی. ٹرکی کے اندر ایک پازیٹیو سائن ہے یہاں پر، ٹرکی میں پہلی جنگ عظیم کے بعد سے لبرلزم لایا گیا کمال آتا ترک کے ذریعے سے، اور لبرلزم کی شدت یہ تھی کہ ٹرکش جو رائٹنگ تھی وہ پہلے جیسے ہماری رائٹنگ تھی عربک ورڈ کو استعمال کرتی تھی، عربی رسم الخط کو استعمال کرتی تھی. اتنا شدید لبرلزم لایا گیا کہ اس عربی رسم الخط کو تبدیل کر کے انگریزی رسم الخط کو ایکسیپٹ کر لیا گیا. یہ آپ بالکل سوچئے، یہ جو ہم لوگ اردو کو رومن میں لکھ رہے ہیں، مجھے ڈر ہے کہ کہیں کوئی بے وقوف ادھر کی طرح نہ آ جائے اور کہ بھائی اردو کو اب ہم نستعلیق اور نسخ میں نہیں لکھیں گے بلکہ اب ہم رومن میں ہی لکھنا شروع کر دیں گے. یہ ترکی کے ساتھ ہوا ہے پہلی جنگ عظیم کے بعد، اس شدت کا لبرلزم آیا، اور وہاں پر کیا مسلمانوں کے اوپر پابندی، یونیورسٹیز کے اندر پردہ کرنے پہ پابندی لگا دی گئی. اور جب طیب اردوغان کی بیوی نے پردہ کیا تو کیا کیا مسائل ہوئے، اور یہ سب کچھ چیزیں اس اعتبار سے پازیٹیو ہے کہ ٹرکی کے لوگوں کے اندر جو اسلام پسندی تھی، اسلام کی خواہش تھی، اس خواہش کو بہرحال ایک آؤٹ لیٹ ملا. اور یہ بات اور ثابت ہوئی کہ اگر آپ کسی مسلمان ملک کے اسلام کی خواہش کو دبانے کی بھی کوشش کریں گے نہیں دبا سکیں گے. 100 سال کے بعد پھر اس ملک کے اندر وہی اسلام دوبارہ آ گیا جو ان کے اندر پہلے خواہش کے طور پہ موجود تھا. تو آپ اس کو حادثے کے طور پہ کہیے یا اتفاق کہیے کہ 1918 وہ سال تھا جب پہلی جنگ عظیم ختم ہوئی تھی، اور اس کے بعد اتاترک کا دور شروع ہوا تھا، اور اتاترک کے دور کے بعد یہ لبرلزم آیا تھا، اور اب ٹھیک 100 سال کے بعد ترکی کے عوام پھر دوبارہ اسلام کی طرف واپس ہیں. یہ بہت خوبصورت نشان ہے اس اعتبار سے آپ مسلمانوں کے دین سے نہیں لڑ پائیں گے. اگر کوئی اسلامی ملک اسلام کو سے دستبردار ہوتا تو میرے خیال میں اس کو ترکی ہونا چاہیے تھا، جس حد تک یہاں لبرلزم کی شدت لائی گئی تھی. لیکن الحمدللہ رب العالمین لوگوں کے اندر ابھی بھی دین ہے، اور وہ دین چاہتے ہیں. اب یہ کہ یہ صاحب کتنا ان کو دین دے پائیں گے، دین کے نام پہ کچھ اور نہ پکڑا دیں، اور جو ان کی بعض چیزیں ہیں جو ہمیں سمجھ میں نہیں آتی ہیں اس کے نتیجے میں کیا ہوگا، یہ چند سال اور ہوں گے جو بتائیں گے. لیکن اس اعتبار سے پازیٹیو ہے کہ اینٹی امریکن لابی، اینٹی امریکن بلاک کو اسٹرینتھ ملی ہے، اور اسلام کم سے کم اس عنوان سے کہ عوام کی خواہش تھی ان کو حاصل ہوا ہے. درود بھیجے گا محمد و آل محمد. لکھا ہے کہ پاکستان کا نام گرے لسٹ میں ڈال دیا گیا ہے، بظاہر تو ایسا ہی لگ رہا ہے کہ شاید अल्लाह न करे ब्लैक लिस्ट में नाम अगर डाल दिया तो फिर पाकिस्तान में भी सैंक्शन लग जाएंगी, तो फिर क्या पाकिस्तान को ख़त्म होता देखें अल्लाह ना करे, और फिर एटमी ताकत का क्या होगा। ये जो मेंटेलिटी है ये वही मेंटेलिटी है जो वेस्ट हमारे अंदर डालना चाह रही है। क्या ग्रे लिस्ट में आने से हम खुश हैं? नहीं, हम खुश नहीं हैं। हमने अभी एतराज़ किया है कि ये नहीं होना चाहिए था पाकिस्तान को यहाँ पर, और पाकिस्तान की इस्टेब्लिशमेंट की भी गलती है और पाकिस्तान की फॉरेन मिनिस्ट्री की भी गलती है कि वो इसको सही नहीं कर सके। लेकिन सवाल ये, आया हमें अमेरिका की और ये वेस्ट की पाबंदियों से इतना ही डरना चाहिए? नहीं, इतना नहीं डरना चाहिए, मुकाबले की स्पिरिट होना चाहिए। हमें मालूम है इनका निज़ाम जो है वो बेउसूल निज़ाम है, हमें मालूम है इनका निज़ाम जुल्म के ऊपर मबनी निज़ाम है। इन्होंने पाकिस्तान को ग्रे लिस्ट में डाला है। ये दहशतगर्द जिसका पाकिस्तान कह रहे हैं कि साथ दे रहा है, असल में किसने बनाए थे? असल में इन्होंने खुद बनाए थे। अगर पाकिस्तान के ऊपर ये इल्ज़ाम है कि इन्होंने अफगानिस्तान के मामले में मुजाहिदीन को बनाया, तालिबान को बनाया, उन तालिबान को लेकर आज तक चले हैं, इन तालिबान का फ़ायदा किसने उठाया था? क्या अमेरिका इनकार कर सकता है कि उसने फंड किया था? क्या ये इनकार कर सकते हैं? तो ये जो पाकिस्तान के ऊपर इल्ज़ाम लगाने के पाकिस्तान दहशतगर्दी का साथ दे रहा है, ये मुनाफिकत है। सबसे बड़े दहशतगर्दी का साथ देने वाले तो खुद है बदबख्त। तो ग्रे लिस्ट में डालना हमारी कमजोरी है, हमारी इस्टेब्लिशमेंट को इससे ज़्यादा मजबूत होकर अपीयर होना चाहिए था इंटरनेशनल फोरम के ऊपर। लेकिन इंटरनेशनल फोरम खुद मुनाफिकत के ऊपर मबनी है, वो खुद मुनाफिकत का ढेर है। तो अगर वो पाकिस्तान के ऊपर पाबंदी लगाएंगे, मसलन ब्लैक लिस्ट करके पाकिस्तान पर पाबंदी लगाएंगे, ऐसे हालात में मैं कहता हूँ लगाएं तो बेहतर है कि लगा दें। क्यों? ताकि पाकिस्तानी अवाम को इनसे उम्मीदें ख़त्म होने करने का मौका मिले। इतना इन्होंने वावेला किया ईरान के अंदर, इतना वावेला किया, बिलाकर 40 साल से जिंदा है। और हम और आप जो ईरान जाते हैं, क्या वो मुल्क किसी तौर पे गरीब मुल्क लगता है हमें? उनकी इस्टेब्लिशमेंट, उनकी सिविक फैसिलिटीज, उनकी जो जिंदगी गुजारने का तरीक़ेकार है, क्या हमसे बुरे हैं? क्या वो हमारा भी उनसे कोई मुकाबला नहीं है? इतना आगे हमसे वो लोग, तो उनका दिमाग पता नहीं कहाँ पहुँचा हुआ है। ईरानी तो यूरोप से कम की बात नहीं करते, वरना उनका हमसे क्या, हमारा उनसे क्या मुकाबला है? उनकी इकोनॉमी देखो, उनकी फैसिलिटीज़ देख लो, उनकी डेवलपमेंट देख लो, उनकी जो साइंस और टेक्नोलॉजी के अंदर रिसर्च वर्क है, उनका हमारा उनसे कोई मुकाबला नहीं रहा। और वो क्यों नहीं रहा? चूँकि वो पाबंदियों के अंदर पड़े रहे, लेकिन बाहर उन्होंने मुकाबला कर लिया। अलबत्ता दुश्मन कम हरकतें नहीं करता, उन्होंने जिस तरीके से ईरान को मुसीबत में डाला हुआ है ये हम सबके सामने है। लेकिन अल्हम्दुलिल्लाह जो निज़ाम 40 साल तक इन मगरबी मालिक की ज़ालिमाना सियासतों का मुकाबला कर सकता है, वो इस दौर को भी गुजार लेगा, और इंशाअल्लाह खुदा ने चाहा तो उससे कहीं बेहतर गुजारेगा। लेकिन और एक और बात सामने है, वो ये कि क्या 40 साल में इस्लामी निज़ाम के इख्तदार में कमी आई? हर ज़माना इस इख्तदार के बढ़ते हुए दिन को दिखाता है। और जिस मैं पाकिस्तान पे वापस आता हूँ, ये जो हमारे दिलों में खौफ है ब्लैक लिस्ट हो जाएंगे, सेंक्शन लग जाएंगे, पाकिस्तान ख़त्म हो जाएगा, इस खौफ को देखते हुए कहता हूँ फिर बेहतर लग जाए, लगे बेहतर है, अच्छा है, ताकि पाकिस्तानी आवाम अपने पाँव पर खड़ा होना सीखें। मैं गारंटी से अर्ज़ कर रहा हूँ, अगर पाकिस्तानी आवाम इन लोगों के ऊपर भरोसे न करते और अपने पाँव पर खड़े होते, 100% हमारी मौजूदा हालत से कहीं ज़्यादा बेहतर हालत में होते, हम कहीं बेहतर हालत में होते। जो रिसोर्सेज हमारे पास हैं, अगर उसको हम अपनी अकल से खुद इस्तेमाल कर रहे होते, इन बदबख्तों के निज़ाम के अंदर ना फंसते, तो हमारी ये सूरत हाल नहीं होनी चाहिए थी। इनके पास सारे इंस्ट्रूमेंट हैं जिसके ज़रिए से हमारे साथ खेलते हैं। मैंने आपकी खिदमत में शायद पहले भी कई दफ़ा अर्ज़ किया, किस तरीके से डैम्स की तामीर को रोकते हैं, किस तरीके से हमारी जाली और मस्नूई उम्मीदों को ये ईजाद करवाते हैं, उन बाद में उन उम्मीदों के ऊपर पानी फेरते हैं, किस तरीके से ये अपने मस्नूई पपेट्स को बिठाते हैं। सऊदी अरब ने मलेशिया के पिछले इलेक्शंस के अंदर $650 मिलियन से ज़्यादा रिश्वतों में लगाया। सऊदी अरब ने पाकिस्तान के पिछले इलेक्शन में नवाज शरीफ के ऊपर बिलियंस ऑफ डॉलर्स लगाए रिश्वतों के अंदर, 1 बिलियन से ऊपर तो खुद गवर्नमेंट ने एक्सेप्ट किया है कि सऊदियों ने हमें गिफ्ट के तौर पर दिया था। ये हम सबको मालूम है, अगर ये सब ना होता पाकिस्तान इससे कहीं बेहतर हालत में होता जिसमें इस वक्त मुसीबत में खड़े। और ये जो ज़ियाउल हक़ और नवाज शरीफ की हुकूमतें थी, और वो दूसरे पीपल्स पार्टी के जरदारी साहब और दूसरे, क्या बदबख्ती लेकर आए पाकिस्तान की आवाम के लिए? پاکستانی عوام اس سے کہیں بہتر حالت میں ہوتے اگر یہ بدبخت نہ ہوتے اور ان کی جگہ پاکستانی عوام اپنے پاؤں کے اوپر کھڑی ہوتی. کوئی مشکل نہیں تھا ڈیمز کا بنانا اگر ہم لوگ واقعاً اپنی طاقتوں کے اوپر کھڑے ہو کر ان کاموں کو انجام دیتے. سارے کام ہو جانے چاہیے تھے اور میں کئی دفعہ اس کے اوپر عرض کر چکا ہوں کہ ہم کس طریقے سے کر سکتے تھے. لیکن آپ انسیکشن سے مت ڈریں, بہتر یہی کہ انسیکشن کا آ جانا ایک لحاظ سے بہتر ہے. پاکستانی عوام اپنے پاؤں پہ کھڑے ہونا سیکھیں, اور انشاءاللہ اگر پاکستانی عوام اس عقل کو پکڑ لے کہ ان کے اوپر انحصار نہ کرے اور ان کے بٹھائے ہوئے پپٹس کو ہٹا دے. پاکستان میں کس چیز کی کمی ہے؟ انسان کو واقعاً بعض اوقات جس بات پہ افسوس ہوتا ہے, اگر خدا نہ کرے نعوذ باللہ ہم ایسے غریب ملک ہوتے جس کے پاس کچھ نہ ہوتا نیچرل ریسورسز میں, جس کے پاس کچھ نہ ہوتا پاکستان قدرتی وسائل کے اندر, چلو ایک بات تھی. الحمدللہ رب العالمین اس ملک کے اندر آپ جا کر دیکھیں, کبھی آپ اس کی شمال کو سیر کرنے چلے جائیں نا تو اس ملک کی وہ بیوٹی نظر آتی ہے جو یورپ میں سوچ نہیں سکتے. مجھے افسوس ہوتا ہے بعض اوقات ہمارے پاس کیا نہیں ہے. اور جتنا بھی لوگ برائیاں کرتے ہیں پاکستانی عوام کی, پاکستانی عوام میرے حساب سے ایک اعتبار سے دنیا کی بہترین قوموں میں سے ایک قوم. اس کے اندر ریزیلینس ہے, اس کے اندر ایک جذبہ ہے کام کرنے کا. اور یہ جو ابھی مثال کے طور پر آپ دیکھ رہے ہیں, یہ جو گرمی گرمی کی باتیں ہوئیں اور لوگوں نے شجرکاری کی مہم کرنا شروع کی, گورنمنٹ درخت لگائے گی کیا؟ جو ہیں وہ کھا جائیں گے, یہ لوگ اتنے لٹے رہے ہیں یہ تو بدبخت, پبلک کریں گی. آپ دیکھیے گا, مجھے لگ رہا ہے جیسے عوام کے اندر ایک دم سے ایک پمپ ہو گیا معاملہ کہ نہیں اب درخت لگانے. تو یہ ایسی عوام یہ پیچھے پڑ جائے گی نا تو پھر آپ دیکھیے گا یہاں پہ کیا ہوگا. انشاءاللہ عوام بہت اچھی عوام ہے, اس لیے اس بیچاری کو بدبختیوں میں پھنسایا ہوا ہے کہ اس کے اندر ایک ٹیلنٹ ہے اور یہ اگر اپنا کام کو کر سکے, میں آپ کو گارنٹی سے کہہ رہا ہوں دنیا کے اندر یہ عوام نہیں ہے جو یہاں پر ہے. ہاں خرابیاں بھی ہیں اور وہ خرابیاں مجھے معلوم ہیں, مجھے سمجھ میں آتا ہے کہ سوشل انجینئرنگ میں ایک قوم کو خراب کیسے کیا جاتا ہے. انہوں نے سوشل انجینئرنگ کر کر کے پاکستانی عوام کو اس جگہ کے اوپر پہنچایا, لیکن پاکستانی عوام کسی بھی ٹائم کے اوپر باؤنس بیک کر کے واپس آنے کی طاقت رکھتی ہے. اگر مذاق میں کہوں تو بالکل کرکٹ ٹیم کی طرح, کبھی بھی ہارے ہوئے کو جیتا ہوا کر سکتے ہیں اور جیتے ہوئے کو ہارا ہوا کر سکتے ہیں, ان کا کوئی بھروسہ نہیں. پاکستانی عوام ایسی ہے, اگر سمجھ میں آ گئی, امریکہ کیا, امریکہ کا بابا بھی کچھ نہیں بگاڑ سکتا یہاں پہ. اگر پاکستانی عوام کی سمجھ میں آ گئی, ان شاء اللہ خدا وہ دن دیکھنا نصیب فرمائے گا. درود بھیجے گا محمد و آل محمد. انہوں نے لکھا ہے کہ تکفیری جماعتوں کا جو الائنس بنا ہے اس میں ہماری بھی ایک جماعت شامل ہے, کیا یہ تکفیریوں کو سپورٹ کرنا نہیں ہے؟ کیا اس الائنس کو ووٹ دینا تکفیریوں کو ووٹ دینا نہیں ہے؟ اس وقت اگر میں اس سوال کے اوپر کمنٹس کروں تو یا اس کی حمایت ہو جائے گی یا اس کی حمایت ہو جائے گی. ممکن ہے کوئی یہ کہے مولانا یہ سوال پڑھنا ہی کسی کی حمایت ہو جائے گی, آپ نے سوال ہی کیوں پڑھا؟ نہیں, سوال اس لیے پڑھا کہ ہماری سیاست اس پر ہے کہ اگر یہاں پہ سوال آ گیا اور ٹائم ہے تو ہم سوال پڑھیں گے, ہم سوال کو اگنور نہیں کرنا چاہتے. لیکن اس کے اوپر جواب دینا فی الحال بہت سخت ہو جائے گا اور وہ پھر گروپ بندی کے اندر ایڈیشن ہو جائے گا. اور میرا اپنا ہی خیال ہے کہ جو مجھے سمجھ میں آتا ہے, میں نے آپ پہلے بھی آپ کی خدمت میں عرض کیا, ہر الیکشن کانسٹیٹوئنسی میں لوگوں کو دیکھنا ہوگا یہاں پر مفید انسان کون سا ہے. میرا اپنا ہی خیال ہے ہم پارٹی کے اوپر بیس کرتے ہوئے کبھی بھی ووٹنگ نہیں کر پائیں گے پاکستان کے اندر, اور ہمیں ہمیشہ علاقے کی مصلحت, اور ظاہر ہے وہ علاقے کی مصلحت علاقے کے کون سے لوگ کھڑے ہوئے ہیں وہ لوگ کیسے ہیں اس کو دیکھتے ہوئے انڈیویجول کیسز انڈیویجول کانسٹیٹوئنسیز کے اندر فیصلے کرنے ہوں گے, نہ کہ ایک ٹائٹل کے اوپر. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. لکھا ہے ورلڈ کپ جیسے مقابلے کے بارے میں ایک کانسپریسی بیان کی جاتی ہے کہ استعمار کی کوئی نہ کوئی بڑی سازش رچائی جاتی ہے, مثلا لبنان فلسطین اور اس بار یمن کا معاملہ. ایسے موقع پر ہمارا ورلڈ کپ اور اس جیسے مقابلوں کو کس نگاہ سے دیکھنا چاہیے؟ ہمیں یقین ہے کہ جو دنیا کے چلانے والے ہیں یا کو دنیا کو بگاڑنے والے ہیں وہ یقیناً ان موقعوں سے فائدہ اٹھاتے ہیں, اور یہ دنیا کا ایک دستور ہے کہ مختلف موقعوں کے اوپر, جس کو ہم لوگ کہتے ہیں جب ہوا تھوڑی سی گرد آلود ہو تو چور اپنا کام کرنا چاہتا ہے, یا कि भाई ठीक है मिट्टी उछली भी है, ज़रा लोगों की नज़रों से ओझल है मामला। सऊदियों ने यही किया है कि उन्होंने वर्ल्ड कप के पीछे अल हुदैदा के ऊपर हमला किया और मसलन वो चाहते थे कि इसको जल्द अज जल्द निपटा लें। बदबख्त नाकाम हुए, पहले भी नाकाम हुए, अभी भी नाकाम हुए हैं, लेकिन बहरहाल ऐसा होता है। लेकिन मेरा अपना ख्याल है कि तमाम तर कोशिशों के बावजूद आगाह लोगों की तादाद बढ़ रही है, बावसीरत लोगों की तादाद बढ़ रही है जो इन मामलों को समझ रहे हैं। हमें कैसा देखना चाहिए? हमें इसको इससे ज़्यादा वसी होकर देखना चाहिए। मिसाल के तौर पर इससे ज़्यादा वसी होकर सोचें कि हमारी दुनिया के अंदर स्पोर्ट्स का जो मकाम है वो मकाम क्या है। हमारी दुनिया में इस वक्त स्पोर्ट्स अपनी जगह पे है ही नहीं असलन। आप एक एक प्लेयर की कीमत हिसाब करें, क्या कीमत है इन लोगों की। इसको छोड़ें जो रिटायर्ड प्लेयर है वो एक दिन का बैठने के 10,000 पाउंड ले रहा है। कीमतें हिसाब करें, ये स्पोर्ट्स नहीं है, ये कमर्शलिज्म है, सिर्फ मार्केट है। जैसे दुनिया में जहाज बिकते हैं, जैसे दुनिया के अंदर मिसाल के तौर पर कंप्यूटर्स बिकते हैं, जैसे फुटबॉल बिकती है, बिल्कुल इसी तरह स्पोर्ट्स बिक रहे हैं और उस बेचने के जरिए कमाया जा रहा है, लोगों को बेवकूफ़ बनाया जा रहा है, सियासी फायदे भी उठाए जा रहे हैं, ये सब कुछ साथ चल रहा है। हॉलीवुड क्या है? हॉलीवुड आया आर्ट है, फन है? नहीं, फन नहीं है, सियासत है, तिजारत है। और पीछे जाकर देखें तो इन सब के पीछे बहरहाल एक शैतानत है, बहरहाल एक शैतानत। लोगों के नफसानी ख्वाहिशात से खेलना, लोगों के जज्बात से खेलना, लोगों के पैसे से खेलना, और उसमें सियासत भी है। तो पूरे निज़ाम को समझने के लिए सिर्फ एक फुटबॉल और वर्ल्ड कप नहीं है, ये पूरा निज़ाम इसी के ऊपर बना है। तो अगर एक लफ्ज मैं कहूँ, ये निज़ाम डिसेप्शन पे बना हुआ है, धोखे पे बना हुआ है। और इस धोखे की बहुत सारी लेयर्स हैं जो एक के बाद एक चलती चली जाती है। आपको और मुझे बहुत होशियार होना होगा ताकि हम इस डिसेप्शन को समझ सकें। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। इन्होंने कहा कि आप पाकिस्तान के बारे में कुछ ऑप्टिमिज्म भी दिखाएं, क्योंकि सूरत हाल बहुत डिप्रेस करने वाली है। अब मैं इससे ज़्यादा ऑप्टिमिज्म क्या दिखाऊं जो अभी तक बयान कर चुका हूं। तमाम तर बुराइयों के बावजूद मुझे यकीन है कि हम लोग बहुत अच्छे मुस्तकबिल की तरफ जा रहे हैं, न सिर्फ इस वजह से कि हम वक्त के इमाम के मानने वाले हैं और तमाम तर मुश्किलात के पीछे बहरहाल उस अच्छे दिन को देखते हैं जिसमें वक्त के इमाम का ज़हूर होना, न सिर्फ इस एतबार से बल्कि इस एतबार से भी कि ज़हूर से पहले जो हालात फराहम होने चाहिए थे उन हालात को हर गुजरते हुए दिन के साथ फराहम होता देखते। मैं आपकी खिदमत में कई दफ़ा अर्ज़ कर चुका हूँ कि मुझे नहीं समझ में आता कि कभी भी आखिरी 20-25 साल के अंदर, 30 साल के अंदर हम हालात को पीछे जाता देखते हों। नहीं, हम लोग आगे गए हैं, हर दफ़ा हम ज़हूर इमाम से और नज़दीक होते हुए गए। तो ये जो यमन का मामला है, ये जो दुनिया के अंदर अफरा तफरी के एतबार से है, ये जो हत्ता अमेरिकन प्रेसिडेंट आया और जो दुनिया के अंदर एक जंग की तरफ ले जाने की कोशिशें कर रहा है, मैं इन सबको इस उनवान से पॉजिटिव एंगल से देखता हूँ कि हम दुनिया के अंदर ज़हूर की तरफ बढ़ रहे हैं और उसके साथ मजलूम की ताकत लोगों के अंदर आ गई और शऊर, मामलात को समझने की ताकत आ जाना और बहुत सारे लोगों का इस बात को समझ जाना कि जुल्म का निज़ाम किस तरीके से काम करे, सब पॉजिटिव्स हैं। पाकिस्तान के अंदर भी ऐसे ही, पाकिस्तान के अवाम के लिए मैं आपकी खिदमत में अर्ज़ कर चुका हूँ। लिखा है अगले सवाल में कि आयतुल्लाह उज़्मा सिस्तानी और रहबर मुअज़्ज़म जहाद का ऐलान क्यों नहीं कर रहे? जहाद भी तो फ़ुरूए दीन का हिस्सा है। एक मसला होता है कि खड़े होकर ये कहें आज से हम जहाद का ऐलान कर रहे हैं। एक दफ़ा ये होता है कि अगर ममलिकत के ऊपर हमला हो, आया जहाद वाजिब हो जाता है या नहीं होता है? इस्लामी ममलिकत पे हमला हो, जहाद सब पे वाजिब है। फिर अब आप उसको दिफा का जहाद कहें ना कि एग्रेसिव जहाद, नहीं, दिफा का जहाद सब पे वाजिब है। तो मिसाल के तौर पर अगर इराक के ऊपर हमला हुआ है, आया दिफा वाजिब है या नहीं है? बिल्कुल वाजिब है। क्या इसके लिए ऐलान की ज़रूरत है कि आज से हम जिहाद का ऐलान कर रहे हैं? नहीं, यही काफ़ी है जो आप देख रहे हैं। आया मसलन आयतुल्लाह उज़्मा सिस्तानी ने नहीं इरशाद फरमाया कि आईएस से लड़ने के लिए लोग जाएं और लड़ें? बिल्कुल कहा, जिसके बाद वो 1 मिलियन से ज़्यादा की आर्मी बनी और अवामी लश्कर तश्कील पाया जिसने आईएस को दर हकीकत इराक के अंदर शिकस्त दी। तो ये जिहाद का आप फिर क्या इंतज़ार कर रहे हैं? क्या ये जिहाद नहीं है? हाँ, अगर आप ये सोच रहे हैं वो हमसे ये कहें कि पाकिस्तान में भी जो जवान बैठे हैं वो भी उठ के आ जाएं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन ऐसी ज़रूरत नहीं पड़ी। لہٰذا جب انہوں نے بلائے تو انہوں نے اسپیسیفکلی اس بات کو ارشاد فرمایا کہ میں عراقی عوام سے کہہ رہا ہوں. اور الحمدللہ رب العالمین اس مصلحت کو اسی وقت پورا کیا گیا. اور ایک اور بات بھی عرض کروں گا, یہ جو ہمارے دوست احباب پاکستان چھوڑ چھوڑ کے ادھر ادھر چلے جاتے ہیں بعد اوقات اور اپنی زندگی کو پورا کرنے کی کوشش کر رہے ہوتے ہیں, میں ان سے کہوں گا آپ یہاں پہ اپنا جہاد کیوں نہیں کر لیتے, یہاں پہ رک کے مقابلہ کر لیں. الحمدللہ رب العالمین بہت سارے لوگ تمام تر امکانات کے باوجود پاکستان میں اسی خاطر رکے کہ نہیں ہم یہاں پہ رکیں گے مقابلے کے لیے, ہم میدان کو کیوں خالی کریں, یہ ملک ہمارا ملک ہے, ہم اس کو خالی نہیں کریں گے, یہ بھی جہاد ہے, یہ بھی جہاد ہے, تو آپ یہاں پر رکیں, یہاں کامیابیاں حاصل کریں. تمام تر آڈس کے اگینسٹ, یہاں کے تعلیمی نظام کے اب تری کے باوجود آپ اچھی تعلیم حاصل کریں, اچھی ٹیکنیکس استعمال کریں, اچھے بزنسز کو ڈیولپ کریں, گرو کریں پاکستان کے اندر, یہ جہاد ہے. تو عزیزان محترم پریکٹیکلی ہم لوگ جہاد کے اندر اترے ہوئے ہیں, پریکٹیکلی ہم جہاد کے اندر اترے ہوئے ہیں. آپ اس کا انتظار نہ کریں کہ وہاں سے جہاد کا ایک اعلان ہوگا, وہ ہم سے مطالبہ کر رہے ہیں کہ کرو. آپ رہبر معظم کے بیانات کو دیکھیں, آیت اللہ العظمیٰ سیستانی کے بیانات کو دیکھیں, وہ عملاً ہمیں دعوت دے رہے ہیں ان باتوں کی طرف. درود بھیجے گا محمد و آل محمد پر. فرمائے, سوال کیا ہے, ہمارے اوپر کیا ذمہ داری عائد ہوتی ہے کہ ہم پاکستان میں, نہیں سوال اس طرح سے, کیا ہمارے اوپر ذمہ داری عائد ہوتی ہے کہ ہم پاکستان میں نظام ولایت و امامت کے لیے راہ ہموار کریں؟ کیوں نہیں ہوتی؟ یہ بالکل ایسے ہی جیسے کوئی مجھ سے کہے کیا ہم پر ذمہ داری عائد ہوتی ہے کہ ہم اللہ کے پرچم کے لیے کام کریں, اللہ کے دین کے لیے کام کریں؟ کیوں نہیں ہوتی؟ کیا ہم مسلمان نہیں ہیں؟ کیا ہم امیر المومنین کے ماننے والے نہیں ہیں؟ اگر ہم مسلمان ہیں, ہم امیر المومنین کے ماننے والے ہیں, تو امامت اور ولایت کے لیے کیوں کام نہ کریں؟ کریں, 100% کریں. اور کیا کر رہے ہیں پھر ہم یہاں پر؟ آیا مثال کے طور پر پاکستان میں, میں عرض کرتا ہوں ان باتوں کو بہت کلیئر ہونا چاہیے, ہمارا آبجیکٹیو کیا ہے پاکستان کے اندر, اصل زندگی سے ہمارا مقصد کیا ہے, خدا نے ہمیں کیوں خلق کیا, آیا خدا متعال نے ہمیں بلڈنگز بنانے کے لیے خلق کیا, سڑکیں بچھانے کے لیے خلق کیا, یا خدا متعال نے ہمیں صرف آبادی کے مزید پھیلاؤ کے لیے کچھ مشینوں کے طور پہ خلق کیا, کیا کیا خدا متعال, خدا نے ہمیں اپنے دین کی عزت اور سربلندی کے لیے یہاں پہ بھیجا ہے, زمین پہ عدل و انصاف کا پرچم پھیلانے کے لیے بھیجا ہے, وقت کے امام کیوں تشریف لا رہے, یم لاؤ لرزا قسطن و عدلہ کھما مولے عدل من بجورا, یہ ذمہ داری کیا میرے اور آپ کے اوپر نہیں آتی؟ تو یہ پوچھ رہا ہے کہ کیا یہ ذمہ داری ہے, تو میں کہوں گا اس کے علاوہ اور ہے کیا, یہی ذمہ داری ہے, باقی تو زندگی گزارنے کے تقاضے, میں کھاؤں گا, میں پیوں گا, میں بیٹھوں گا, کہیں پر سوؤں گا, کہیں گھر بناؤں گا, یہ سب تو زندگی گزارنے کے تقاضے ہیں. اصل کام کیا ہے؟ اصل کام یہ کام کہ خدا کے دین کی خاطر, خدا کے پیغام کو پھیلانے کے لیے, امامت کے پیغام کو پھیلانے کے لیے, ہدایت کے پیغام کو پھیلانے کے لیے, ہاں ہمیں کوشش کرنی چاہیے, بالکل کوشش کرنی چاہیے, ہماری پرائم امپورٹنس, پرائم ذمہ داری یہی ہے کہ ہمیں یہ کام کرنا چاہیے, پاکستان میں بھی کرنا چاہیے, بالکل کرنا چاہیے. پاکستان کیا خدا کی زمین نہیں ہے؟ کیا پاکستان میں انسان نہیں بستے؟ پاکستان میں انسان بس رہے ہیں, مسلمان بس رہے ہیں, یہاں پہ عدل ہونا چاہیے, انصاف ہونا چاہیے, قرآن ہونا چاہیے, سنت امیر المومنین کے اقوال کے مطابق, اہل بیت اطہار کی تعلیمات کے مطابق زندگی ہونی چاہیے, بالکل ہونا چاہیے. دوسرا سوال پھر وہی سیاست اور الیکشن کے حوالے سے, موجودہ الیکشن میں شیعہ بہت سی تنظیمیں ہیں, مکتب کے لیے کیا یہ تنظیمیں بہتر ثابت ہوں گی یا نہیں؟ سب کے ذہن میں ایک سوال آتا ہے, سب ختم ہو جائیں, ایک ہو جائیں. بھائی یہ جو بات ہے کہ سب ایک ہو جائیں, آئیڈیالزم کے اندر تو اچھی ہے, لیکن کیا پریکٹیکلی کبھی ہوا ہے؟ جتنے بھی لوگ یہ دعویٰ کرتے ہیں کہ ایک ہو جائیں, میں ان سے کہتا ہوں بھائی تم لوگ چار بھائی ایک نہیں ہو پاتے جو سگے بھائی ہو, تو تم اتنی بڑی قوم کو جہاں پہ کروڑوں اہل بیت کے چاہنے والے رہ رہے ہیں, کیسے ایکسپیکٹ کر رہے ہو کہ سب ایک ہو جائیں؟ لفظ میں اچھی بات ہے کہ انسان کہہ دے, لیکن گراؤنڈ ریئلٹی کچھ اور ہوتی ہے, لوگوں کے اپنے اپنے تقاضے ہوتے ہیں, لوگوں کی اپنے سطح فکری ہوتی ہے, اس کے حساب سے فیصلے کرتے ہیں, کچھ ڈفرینسز ہوتے ہیں, کچھ نفس پرستی بھی ہوتی ہے, یہ سب قبول کرتے ہیں, ہاں کچھ نظریے کے فرق ہوتے ہیں, کچھ نفس پرستیاں ہوتی ہیں, لیکن بہرحال آئیڈیالزم یہ ہوتا ہے کہ ایک ہو جائے, اور وہ آئیڈیالزم صحیح نہیں ہوتا, گراؤنڈ ریئلٹی کچھ اور ہوتی ہے. ہمیں یہ دیکھنا پڑے گا کہ مختلف ہوتے ہوئے ہم تشیع کی مصلحت, دین کی مصلحت کو کیسے پورا کر سکتے ہیں, ہمیں اس کو دیکھنا چاہیے, اس کے اوپر محنت کرنا چاہیے کہ بھائی کون سے گروپ میں کون سی امپروومنٹ آئے, تاکہ خدا نہ کرے نعوذ باللہ یہ جو اختلاف اور انتشار آتا ہے اس انتشار کا مقابلہ کیا جا سکے، اس کے اوپر محنت ہونی چاہیے۔ جو اہل بیت کے چاہنے والے پاکستان کے اندر رہ رہے ہیں، پاکستان کے اندر دوسرے مسلمان رہ رہے ہیں، یہ سب پاکستان کے اندر اسلام کے لیے کیسے کام کریں، اس کے اوپر محنت ہونی چاہیے۔ یہ جو ہم صرف کہہ رہے ہیں نا صرف مومنین مختلف جماعتیں ہیں، اس کے علاوہ بھی تو مسائل ہیں پاکستان کے اندر، ان سب میں بھی مسائل ہیں، ان سب کے اوپر بھی غور ہونا چاہیے، ان سب کے لیے بھی کوئی نہ کوئی حل ہونا چاہیے۔ تو ایک ہونے کا نعرہ آئیڈیالزم کے اندر اچھا ہے لیکن پریکٹیکل نہیں ہوتا ہے، اس سے بہتر پریکٹیکل فارمولا یہ ہونا چاہیے کہ ڈفرینسز کے باوجود ہم ایک راستے کی طرف کیسے بڑھیں، اور یہ وہ میرے خیال میں پوائنٹ ہے جس کے اوپر ہماری شیعہ تنظیموں کو کام کرنا چاہیے۔ آپ کو ہم سب کو یقیناً بہت گرمی لگ رہی ہوگی، اور اس کی وجہ سے بھی ظاہر ہے کہ ایک ٹیمپریچر بڑھ رہا ہوگا، آپ اپنی گرمی کے احساس کو دور کرنے کے لیے درود بھیجیں محمد و آل محمد۔ درود کی طاقت سے پتہ چل رہا ہے کہ گرمی کتنی لگ رہی تھی لوگوں کو، سب سے اونچا درود بھیجا شاید۔ بارہ، پاکستان میں ایک گروہ حزب التحریر کے نام سے وجود رکھتا ہے جو کہ خلافت کا شعار بلند کرتا ہے، بظاہر غیر تکفیری ہونے کا دعویٰ کرتا ہے، بظاہر کھل عدم ہے لیکن در حقیقت پشت پناہی حاصل ہے اسے حیات مقتدرہ کی یعنی اسٹیبلشمنٹ کی۔ اس گروہ کے بارے میں کچھ وضاحت فرمائیے یا اس سے مشابہت رکھنے والے دیگر گروہوں کی توضیح کیجیے۔ یہ بات بہت ممکن ہے کہ اسٹیبلشمنٹ کا اور جو بھی ملک کا نظم و نسق چلانے والے ہوتے ہیں ان کا ایک خاص طریقہ ہوتا ہے جو مجھے سمجھ میں آتا ہے، یعنی ان کا طریقہ کار یہ ہوتا ہے کہ پلان اے اس کے لیے کچھ لوگ کام کر رہے ہوں اور پلان بی اس کے لیے بھی کچھ لوگ کام کر رہے ہوں، یہ ایک آپشن، یہ دوسرا آپشن، اور اگر کوئی آپشن سی کو سوچے تو اس کے لیے بھی ان کی پارٹی موجود ہو میدان کے اندر۔ تو مثال کے طور پر اگر یہاں گیا تب بھی ہمارا بندہ، وہاں گیا تب بھی ہمارا بندہ، اور اگر کہیں اور گیا وہاں پہ بھی ہمارا بندہ ہونا چاہیے۔ تو انہوں نے اس طرح سے لوگوں کو انوالو رکھنے کے لیے بہت سارے گروپس بنائے ہوں گے، اور یقینی طور پر یہ طریقہ کار یہی ہے آرگنائزیشن کا جو ابھی تک دنیا کے اندر سیاسی لوگوں کا نظر آتا ہے، وہ یہی ہے کہ یہ آلٹرنیٹ سولوشنز لوگوں کو خود بنا کر دے رہے ہوتے ہیں تاکہ اگر کسی کے ذہن میں کوئی اور آلٹرنیٹ آئے تو وہ بھی ان کی طرف سے پہلے سے پلانٹڈ موجود ہو۔ اس طرح کے شبیہ ممکن ہے کہ ایسے ادارے ہوں جو ان لوگوں نے پہلے سے بنا کے رکھے ہوں۔ آپ کے اور میرے اندر ایک بات ہو سکتی ہے، وہ یہ کہ ہم اور آپ جب بھی کسی کے پیچھے چلیں، اب یہ ظاہر ہے یہ وہ بات ہے شاید میرے جیسے کی طاقت سے باہر ہو کہ مجھے کیا کہنا ہے یا نہیں کہنا ہے، لیکن ایک بات مجھے سمجھ میں آتی ہے، خدا متعال نے قرآن کریم میں کیا قانون دیا ہے پیچھے چلنے کے لیے؟ تو خدا متعال فرماتا ہے اتبعوا سبیل من اناب الیہ، جہاں تک مجھے سمجھ میں آتی ہے اس کی پیروی کرو جو خدا کے راستے کے اوپر چلنے والا بندہ ہے، جو خدا کے ساتھ اپنا ایک خاص تعلق رکھتا ہے۔ آپ کو لوگوں کے اندر اگر واقعی خدا نظر آ رہا ہو یہ بہترین بندہ ہے جس کے پیچھے چلنا چاہیے، جس کا ساتھ دینا چاہیے۔ تو مجھے سمجھ میں آتا ہے کہ سب سے پہلی چیز جو ہمیں دیکھنی چاہیے وہ خدا کی بندگی ہے، یہ ٹاپ پرائیورٹی ہے۔ اگر ہمیں وہ مل جائے کسی کے اندر خدا کی بندگی، نہ خدا کے لیے نعرے لگانا، واقعی خدا کی بندگی، اگر بندگی کسی کے اندر ہے خدا کی بندگی، اس کی پیروی ہونی چاہیے، اس کا ساتھ دینا چاہیے۔ لیکن بدقسمتی سے معمولاً لوگ اس بنیاد پہ فیصلے نہیں کرتے۔ اور اس سلسلے میں ایک اور بات عرض کرتا چلوں، جہاں کہیں ہم خدا کے اسٹینڈرڈ کو کمپرومائز کریں گے اور اپنے اسٹینڈرڈس کو لے کر آئیں گے وہاں سے ذلت اٹھانی پڑے گی، وہاں سے شکست اٹھانی پڑتی۔ اگر خدا کا نظام قابل تبدیل ہوتا تو پھر وہ وحدانیت پہ مبنی نظام نہیں ہوتا، وہ بھی ایک شرک ہو جاتا۔ خدا کا نظام قابل تبدیل نہیں ہے، خدا کے اسٹینڈرڈز تبدیل کیے جانے کے قابل نہیں ہیں۔ اگر خدا ایک اسٹینڈرڈ دیتا ہے اس کو فالو کرو اور آپ نے اس کو فالو نہیں کیا، اس کا مطلب ہے اپنے پاؤں پہ کلہاڑی مار لی، اب مصیبت میں پھنسیں۔ تو میرا اپنے خیال ہے کہ اس کو دیکھنا پڑے گا۔ دو سوال اور رہ گئے اور انشاءاللہ اختتام پذیر۔ انہوں نے لکھا ہے روز سنتے ہیں کہ آرمی نے دہشت گرد پکڑ لیے جو آرمی پبلک اسکول کے سانحے میں ملوث تھے اور انہیں سزائے موت دے دی، لیکن ہم شیعوں کے قتل میں ملوث کتنے لوگوں کو پھانسی ہوئی، ہم نے اب تک اپنے ساتھ ہونے والے زیادتیوں کا حساب کیوں نہیں مانگا؟ और इन केसेस को फॉलो क्यों नहीं किया, अब तक कितने पकड़े गए और कितने फांसी पे चढ़े। ये बात शायद सही नहीं है कि हम ये कहें कि हमने क्यों हिसाब नहीं लिया। मेरे ख़्याल में ऐसा बहुत दफ़ा हुआ है कि अहले बैत के चाहने वालों ने दुनिया के सामने, हुकूमत के सामने, इस्टेब्लिशमेंट के सामने इस पॉइंट को रखा है कि भाई बिलाखिर हमारे साथ ये जुल्म क्यों हो रहा है। हाँ, ये एक अलहदा मसला है कि शायद जिस तरह से हम रख रहे हैं मामले को, वो ख़ुद एक कमज़ोरी का सबब बन रहा है, हम अपने केस को सही तरीके से पेश नहीं कर पा रहे। और उसकी वजह जो मुझे समझ में आती है वो ये कि हम कौम होने के नाते अपनी ताकत का सही इस्तेमाल अभी तक नहीं सीख पाए। हम नहीं सीख पाए कि हम अपनी ताकत को सही इस्तेमाल कैसे करें। शायद हमारे अंदर वो सियासी महारत की कमी है जिसकी वजह से हम अपनी ताकत का सही इस्तेमाल कर सकते होते, और उस कमी की वजह से हम कभी नहीं कर पा रहे। तो मुझे लगता है कि हमारे अंदर उस सियासी महारत की कमी है, वरना अल्हम्दुलिल्लाह रब्बिल आलमीन ऐसे बहुत सारे पावर पॉइंट्स थे हमारी कौम के पास, पॉइंट्स थे पावर के जिसके ज़रिए से हम अपनी बहुत सारी चीज़ों को मनवा सकते थे। शायद हम अपने रोल को सही नहीं समझ पाए कि हमें पाकिस्तानी सियासत में किस तरीके से अपीयर होना चाहिए जिससे हम इन मामलों को निपटा सकें। लेकिन ये कहना कि हमने मुतालबा नहीं रखा, ये बात शायद सही नहीं है। नहीं, मुतालबा रखा है, शायद तरीक़ेकार सही नहीं था। लिखा है कि मोहम्मद बिन सलमान का मीडिया स्क्रीन से गायब होना, यानी वो गायब क्यों हुआ? वो वापस आ गया भाई। मैं भी यही चाह रहा था कि हमेशा के लिए गायब हो जाए, लेकिन बदकिस्मती से वापस आ गया। ज़्यादा यानी ये सब तो चलता रहता है, सियासतबाजियाँ ये चलती रहती हैं। अंदर अंदर शायद मसलन इस हमले की तैयारी कर रहा हो, गठजोड़ के अंदर मशगूल हो, सुना इसराइलियों के साथ जाकर मिला है, पता नहीं किन किन लोगों के साथ जाकर मिला है। आखिर में इंसान यही कहता है मकरू व मकर अल्लाह वल्लाहु खैरुल माकिरीन। ये ख़त्म हो जाएगा, कब तक चलेंगे? अल्हम्दुलिल्लाह रब्बिल आलमीन दौर अच्छा दौर है। अगर आप पाँचवीं छठी दफ़ा इस जुमले को सुनकर भी बर्दाश्त करने के काबिल हों, दौर अच्छा दौर है। मज़लूम कुर्बानियाँ दे रहे हैं लेकिन नतीजा निकल रहा है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन नतीजे हैं हमारे साथ। और ये सारी चीज़ें ख़त्म हो जाने वाली हैं। बहरहाल आज़ान मोहतरम अमीर मोमिनीन एक जगह इरशाद फरमाते थे, बदन ने बिलाखिर मरना है, बदन मरना है। कब तक चलेगा? 50 साल, 60 साल, 70 साल, 80 साल, 100 साल, बिलाखिर बदन ने मरना है। अच्छा है अल्लाह के दीन के लिए मरे। हम लोगों ने यह बीमारियों में एड़ियाँ रगड़ रगड़ के मरना है, या अल्लाह के दीन के नाम पर इज्जत के साथ गोलियाँ खा के मरना है। अच्छा है गोलियाँ खा के मरें, इज्जत से तो मरें, इज्जत से मरना मुश्किल नहीं है। ये जो यमनी बेचारे शहीद हो रहे हैं, वल्लाह कसम खाना मुझे अच्छा नहीं लगता, मकरूह भी है, लेकिन कसम खुदा की बुरा नहीं है अगर हमारे ज़रिए, हमारे खून के ज़रिए दीन को इज्जत मिले, ये कोई बुरा सौदा नहीं। 4 इंसानों का खून, लोगों ने फिर मरना है भाई, कब तक जिंदा रहना है? बनू वो जो इमाम का फरमाया था कि लदू लिल मौत वबनू लिल खराब, पैदा होते रहो मरने के लिए और इमारतें बनाते रहो ख़त्म होने के लिए। जो पैदा हुआ है वो मरेगा, जो इमारत बनी है वो गिरेगी। तो सब खुदा के दीन के लिए हो जाए, इससे बेहतर क्या है? 5 साल कम हो जाए या 5 साल ज़्यादा हो जाए, उससे क्या फ़र्क पड़ेगा? आज शहीद हो जाए कल जिंदा रहता तो अच्छा, जिंदा रहता और कुछ ना करता तो क्या मिलना था? तो ऐसा नहीं होता, ये सौदा बुरा सौदा नहीं है। नतीजा ना निकलता वो बुरा सौदा था, अल्हम्दुलिल्लाह अब तो नतीजा निकल रहा है, तो ये सौदा बुरा सौदा नहीं है। देखो ना, ईरानियों ने ये सौदा किया, कामयाबी हो गई ना, मिला। इराक है, लुबनान है, माशाल्लाह इन सब लोगों को कामयाबी, यमन को भी कामयाबी हो जाएगी इंशाल्लाह। और हम लोग अल्हम्दुलिल्लाह खुद पाकिस्तान के अंदर हर रोज़ एक जनाजा नहीं उठा रहे थे क्या? एक वक्त हर रोज़ हर दूसरे दूर एक जनाजा उठा रहे थे, अल्हम्दुलिल्लाह वो दौर गुजर गया, हम लोग हैं अल्हम्दुलिल्लाह। और इंशाल्लाह उस ज़माने में भी अर्ज़ करता था, पाकिस्तान में शहद का मुस्तकबिल अच्छा है, बहुत अच्छा मुस्तकबिल, यहाँ से हमें कोई नहीं हिला सकेगा। ये जो बेवकूफ़ अहमक एक बोलता था पहले, मैं ये कर दूंगा, मैं वो कर दूंगा, आज उसका बाबा आया हुआ है, उसका भी एक कॉल चल रहा है व्हाट्सएप के ऊपर, हम ये कर देंगे 24 घंटे में। पागल हैं, खाम ख्याल हैं, इनको पता नहीं पाकिस्तान में शिया कौन है? इनको पता है, नहीं कर सकते इसलिए बक बक कर रहे हैं, नहीं कर सकते, इनको शिया की हकीकत नहीं मालूम। इनका बाबा यमन में नहीं कर सका है, ये पाकिस्तान में करेंगे? इनका बाबा लगा हुआ है वो यमन में, वो क्या कर लिया उसने?
पूरी दुनिया को जमा करता है अपना पैसा लेकर आया, उन यमनियों बेचारे गरीब तरीन अवाम है, अरबों की सबसे गरीब अवाम यमन थी। और वो जो एक पिक्चर चल रही है, एक आदमी एक पांव से अपाहिज और एक हाथ में बंदूक लेकर खड़ा है, वो यमन की ट्रू पिक्चर है। यमनी इज्जतमंद कौम है। क्या शिया को इन्होंने आसान समझा हुआ? अल्हम्दुलिल्लाह रब्बिल आलमीन, कैसे ही हमारा शिया शायद इबादतों में कम हो शायद, लेकिन कभी मौका दिखाओ मौला अबुल फजल का नाम आता है फिर जान देता है या नहीं देता? नहीं दी क्या जाने हम? इन्होंने हमें पाकिस्तान में तरने वाला समझा, हम लोग नरम हैं इनके लिए, इनके बाबा नहीं कर पाएंगे जो ये समझ रहे हैं कि हमारे साथ कर लेंगे, नहीं कर सकते। ये शिया ताकत है, शिया अहले बैत की दीवी ताकत पे ताकत है, शिया मौला अमीर मोमिनीन और मौला अबुल फजल सईद शहदा की दीवी ताकत पे ताकत है, ये क्या बिगाड़ लेंगे हमारा? और मैं आखिरी जुमला कहूँ, आप शायद आप कहें ये सब जज्बातियत है, वल्लाह जज्बातियत नहीं है, शिया बीबी ज़ैनब सलामुल्लाह अलैहा की दुआ पे ताकत है, बीबी की ताकत के ऊपर ताकत है, ये शिया को बिगाड़ेंगे, ये शिया का बाल बराबर नहीं कर सकते। और एक और जुमला बस आखिरी कहूँ, ये जो मैंने कहा ना, ये शिया 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 नहीं, शियत मेरे नज़दीक शिया अहम नहीं है, शियत अहम है। शिया शायद शहीद होगा, शियत हमेशा जिंदा रहेगी। शिया शहीद हो सकता है, हाँ मैं शहीद होऊंगा, मैं मर सकता हूँ, शियत जिंदा रहेगी। तो अल्हम्दुलिल्लाह शियत में ताकत है, शियत एक फिक्र है, शियत एक फलसफा है, शियत की एक रूह है, शियत की एक तारीख है। सबसे ज्यादा पुरफ़ख्र वाकया पूरे तारीख इस्लाम के अंदर करबला है, ये हमारी तारीख है अल्हम्दुलिल्लाह रब्बिल आलमीन। सबसे ज्यादा पुरफ़ख्र वाकया मुस्तकबिल के अंदर ज़हूर इमाम है, हमारा मामला है। शिया की तारीख सुर्ख है और खूबसूरत है, शिया का मुस्तकबिल सुर्ख है और खूबसूरत है, शिया को कौन दबाए, शियत कहाँ ख़त्म होने वाली? तो आप इससे बिल्कुल बेफिक्र रहें, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। हम मजबूत उसूलों के ऊपर ज़िंदगी गुजार के बैठे हैं, हमारे उसूल मजबूत हैं, हमारा नज़रिया मजबूत है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। दुनिया के किसी मुल्क के पास, दुनिया के किसी फिक्र दीन मज़हब के पास वो लीडरशिप नहीं है जो रहबर मौज़म और मराजे की सूरत में हमारे पास मौजूद है। हम मुतमिन रहे, हमारे मुस्तकबिल को कोई हाथ नहीं लगा पाएगा, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। हाँ, कुर्बानियाँ देना हमें सीखना है, हमने दिए कुर्बानियाँ, हमारी कौम अल्हम्दुलिल्लाह पाकिस्तान के अंदर जरूरतमंदी के साथ रही है, आगे भी जरूरतमंदी के साथ रही है, ये सब चीज़ें होती चली जाएंगी इंशाअल्लाह। परवरदिगार से दुआ करते हैं, ऐ खुदाया तुझे इन यमन के मजलूमों की मजलूमियत का वास्ता, और आज रिवायत के मुताबिक शब शहादत है हमारे छठे इमाम की, खुदाया तुझे मौला इमाम जाफर सादिक अलैहिस्सलाम की मजलूमियत का वास्ता इन मजलूमों को फतह नुसरत नसीब फरमा। आले सऊद और आले यहूद और आले हनूद इन तमाम बदबख्तों को नीस्त नाबूद फरमा। ऐ पाक परवरदिगार, दुनिया के मजलूम, और मैं बहुत तस्करा करने से महरूम रह गया नाइजीरिया की मजलूमियत का, जिस तरह से वहाँ पर शियत को फिर दोबारा अहले बैत के चाहने वालों के खून को बहाया गया वहाँ पर, खुदाया तुझे वास्ता अहले बैत अथार उनके मानने वालों की मजलूमियत का, जो बेगुनाह शेख ज़कज़की की तरह जिंदानों के अंदर है, पाकिस्तान के अंदर भी जिंदानों के अंदर है, इन सब को बेहक़ उसराए करबला आज़ादी और रिहाई नसीब फरमा। नाइजीरिया के मुसलमानों को फतह नुसरत नसीब फरमा। ऐ पाक परवरदिगार, तमाम दुआएँ, तमाम आरजुएँ, तमाम इल्तिजाएँ तेरी हुज्जत के लिए खुदाया, ये तमाम मुश्किलात तेरी हुज्जत की तशरीफ़ आवरी के लिए आसान। खुदाया तुझे सैयदा ताहरा की मजलूमियत का वास्ता, सैयद सरदार मौला और आका इमाम आखिरुज़्ज़मा के ज़हूर में ताजील फरमा, हमें हमारी नस्लों को उनके जानसारों में करार फरमा। खुदाया इमाम के लश्कर की तदाद में इजाफा फरमा, इमाम के दुश्मनों को नीस्त नाबूद फरमा। खुदाया हमारी जिंदगियों का इख्तिताम उनकी राम शहादत करार फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम बिजाह मुहम्मदिन व आलिहि ताहिरीन।